यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एण्ड रोड बीआरआई कोअपरेशन फ्रेमवर्क परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक फ्रेमवर्क अन्तर्गत 10 वटा परियोजना समावेश। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक, पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न। इजरायली युद्ध विमानहरूद्वारा सिरियाको राजधानी दमास्कस सहित महत्वपूर्ण सेवामा आक्रमण। र एनपीएल क्रिकेटमा कर्णाली याक्सद्वारा पोखरा एभेन्जर्स 7 विकेटले पराजित, चितवन राइनोजमाथि लुम्बिनी लायन्सको 33 रनको जित। समाचार अब विस्तारमा। सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एण्ड रोड बीआरआई कोअपरेशन फ्रेमवर्क सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज वेबसाइट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यही मंगिर 19 गते दुई देशबीच भएको बीआरआई कार्यान्वयन फ्रेमवर्क सार्वजनिक गरेको हो। फ्रेमवर्कमा परियोजनामा लगानी गर्दा दुई देशको आवश्यकता अनुरूप सहयोग गर्ने वित्तीय मोडालिटीहरू तय हुने उल्लेख गरिएको छ। यस्तै दुवै देशले प्राविधिक, वित्तीय, व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गरेर प्राथमिकतामा परेका आयोजनाहरूको लागि बजेट छुट्याउने विषय फ्रेमवर्कमा पारिएको छ। फ्रेमवर्क अन्तर्गत 10 वटा परियोजनाहरूलाई समावेश गरिएका छन्। फ्रेमवर्क अन्तर्गत टोखा छहरे सुरुङमार्ग, हिल्सा सिमीकोट सड़क परियोजना, किमाथाङका खाँदबारी सड़क र किमाथाङका पुल तथा आईएसपी परियोजना, चीन नेपाल क्रस बोर्डर रेलवे परियोजना नेपालतर्फ र अमरगढ़ी सिटी हल परियोजनालाई समावेश गरिएको छ। यस्तै जिलोङ रसुवागढ़ी चिलिमे 220 केभी क्रस बोर्डर पावर ट्रान्समिशन लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डु साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, नेपाल चीन मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एण्ड एथलेटिक्स कम्प्लेक्स समावेश गरिएको छ। सभामुख देवराज घिमिरेले मानवाधिकारको विश्वव्यापी मान्यताप्रति नेपाल प्रतिबद्ध रहेको र त्यस अनुरूप संविधानमा गरिएका व्यवस्थाहरूको कार्यान्वयनमा पनि लागिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले 3 तहकै सरकारले मौलिक हकको सुनिश्चित गर्ने प्रयास गरिरहेको बताउनुभयो। समारोहमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकार संस्कृतिको निर्माण हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै त्यसलाई अझै प्रभावकारी बनाउँदै सुरक्षित विश्वको निर्माणमा लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले समतामूलक समाजको निर्माण गरी मानवाधिकारको सम्मान गर्न सकिने भएकाले समाजमा रहेको विभेदको उन्मूलन गर्दै जानुपर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आयोजनामा आयोजित जलपान कार्यक्रममा सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उपसभामुख इन्दिरा राणा मगर, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरू, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। हरेक वर्षको डिसेम्बर 10 मनाइने अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा नेपालले पनि वर्षेनी विविध कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मानवाधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनु भएको छ। 76 मानवाधिकार दिवसका अवसरमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले मानवाधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले मानवाधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकार मैत्री हुन नसकेका कानून संशोधन हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा मानवाधिकार रक्षकको सशक्त भूमिका निर्वाह गर्नुभएका वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई दयाराम स्मृति पुरस्कार प्रदान गरिएको थियो भने वातावरण अधिकार रक्षामा योगदान गर्नुभएका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो। दुवै पुरस्कारको राशि 50,000 रूपियाँ रहेको छ। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले एक आर्थिक वर्षमा 5 लाखलाई रोजगारी सृजना गर्नुपर्ने बताउनु भएको छ। 37 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा मानवाधिकार तथा शान्ति समाजद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले युवा पलायन रोक्न देशमा रोजगारी सृजना गर्नुपर्ने बताउनुभयो। मानवाधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाइएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
हरेक वर्ष डिसेम्बर 10 तारीकका दिन विश्वभर अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाउने गरिन्छ। नेपालमा मानवाधिकारको पछिल्लो अवस्था सुधारोन्मुख रहेको भए पनि सन्तोषजनक हुन भने सकेको छैन। नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवालहरू अहिले पनि चुनौतीपूर्ण रहेको र त्यसको सुनिश्चितता हुन सकेको छैन। शिक्षा, स्वास्थ्य, रोजगारी, सीमान्तकृत समुदायका सवालहरू र राज्यले प्रवाह गर्ने सेवा सुविधाहरू अझै पनि मानवाधिकार मैत्री हुन नसकेको राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेल बताउनुहुन्छ।
खास गरी आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवालहरू अहिले पनि चुनौतीपूर्ण छन्। शिक्षाका, स्वास्थ्यका कुरा, रोजगारीका कुरा, सीमान्तकृत वर्गका सवालहरूमा सम्बोधन हुन सकेको छैन। राज्यका निकायहरूले प्रवाह गर्ने सेवा सुविधाको कुराहरू मानवाधिकार मैत्री हुन सकेका छैनन्। पीड़ितहरूले समयमै न्याय पाउन सकिरहेका छैनन्। अब संकटकालीन न्यायका सवालहरू उठेको 18 वर्ष बितिसक्दा पनि ती द्वन्द पीड़ितहरूले अहिले पनि न्याय नपाएको स्थिति छ।
विगतको द्वन्दकालमा भएका मानवाधिकार उल्लंघनका घटना सम्बन्धी उजुरीहरू आयोगमा अझै पनि पर्ने गरेको मानवाधिकार आयोगको तथ्याङ्कमा उल्लेख छ। पछिल्लो समय पीड़ितले लामो समयसम्म न्याय नपाएको महिला हिंसाका घटना, बाल अधिकार हननका घटना, वैदेशिक रोजगार र सहकारी ठगीका घटना, अभिव्यक्ति स्वतन्त्रताका विषय, राज्यका निकायले राम्रो सेवा प्रवाह नगरेको लगायतका घटनाका उजुरीहरू मानवाधिकार आयोगमा बढ़ी पर्ने गरेको आयोगले जनाएको छ। आयोगले उजुरीको अनुसन्धान गर्ने, बयान लिने, सत्य तथ्य पत्ता लगाउने र क्षतिपूर्ति तथा कार्यवाहीका लागि सरकारलाई सिफारिश गर्ने काम गर्दै आएको छ। मानवाधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि नागरिक समाजदेखि लिएर अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको मानवाधिकारलाई चासोको रूपमा हेरेकाले मानवाधिकारको अवस्थामा सुधार ल्याउने विषयमा थप दबाव सृजना भएको र राष्ट्रिय मानवाधिकार आयोगले यसतर्फ सुधारका लागि कामहरू गरिरहेको आयोगका प्रवक्ता डाक्टर पोखरेल बताउनुहुन्छ।
अन्तर्राष्ट्रिय कम्युनिटीले पनि नेपालको मानवाधिकारलाई चासोका पूर्ण हेरेको छ। हामीले पनि काम गरिरहेका छौ। खास गरी राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकार उल्लंघनका घटनाहरूको अनुसन्धान गरी दोषीलाई कारवाही र पीड़ितलाई क्षतिपूर्तिका लागि हामीले जति पनि सिफारिशहरू गरेका छौँ त्यो सिफारिशहरूको कार्यान्वयन हुन सकेको छैन। समग्रमा भन्दाखेरि देशको मानवाधिकार अवस्था सुधारोन्मुख तर सन्तोषजनक छैन।
मानवाधिकार उल्लंघनका घटनाका दोषीलाई क्षतिपूर्ति र कार्यवाहीको लागि गरिएका सिफारिशको कार्यान्वयनको पक्ष फितलो हुँदा पीड़ितले लामो समयसम्म न्याय पाउन सकेका छैनन्। नागरिकले अझै पनि लामो समय न्याय नपाएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि राज्यका निकाय तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
अब बाँकी समाचार। सत्तारूढ़ दल नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई परियोजनामा सम्झौता गरी अघि बढ़ाउनु आफैमा सफलता भएको निष्कर्ष निकालेको हो। बैठकपछि बैठकका पार्टीका उपमहासचिव प्रदीप गेवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताउनुभयो। उहाँले नेपाल चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निष्कर्ष निकालेको बताउनुभयो। अन्य सम्झौताका अतिरिक्त बीआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको एमाले ठहर गरेको छ। सत्तामा रहेका प्रमुख पार्टीहरूको बीचमा भएको सहमतिले बीआरआईलाई निष्कर्षमा पुर्याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निष्कर्ष एमालेको रहेको छ। बीआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड़ दिनुपर्ने एमाले जनाएको छ। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा भोलि र पर्सी बस्ने बैठकमा सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, नेताहरूको कार्य विभाजन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव राम कुमार भट्टराईले जानकारी दिनुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले लोकतन्त्रमा मानवाधिकारको संरक्षण गर्नु न्यायकर्मीको मात्र नभई सबैको दायित्व हुने बताउनु भएको छ। नेपाल बार एसोसिएशनद्वारा आज पोखरामा आयोजित मानवाधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले मानवाधिकारलाई कुनै भूगोल र सीमाले रोक्न नसक्ने बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मंगला देवी सिंहको योगदान अतुलनीय रहेको बताउनु भएको छ। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगला देवी सिंहको 100 जन्म जयन्तीका अवसरमा नेपाल महिला संघ काठमाण्डुले आज आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले महिला अधिकार प्रजातन्त्र र समानताका लागि मंगला देवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गृहमन्त्री रमेश लेखकले अपराधमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान हुँदा मानवाधिकारको हनन नहुने बताउनु भएको छ। सुर्खेतमा आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि अपराध, हिंसा, लागू औषध, आत्महत्या र घरेलु हिंसा चुनौतीका रूपमा देखा परेकाले यसको निरूपणमा सरकारले नयाँ ढंगले सुरक्षा योजना तयार पार्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटिद्वारा आज चितवनमा आयोजित खबरदारी सभामा अध्यक्ष प्रचण्डले देशको राजनीति सोचे जस्तो सहज नभएको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सरकार लागि परेको बताउनु भएको छ। आज धनुषाको जनकपुरधाममा आयोजित लैंगिक हिंसा निवारण सम्बन्धी अन्तर्क्रियामा मन्त्री शाहले हिंसामा परेकालाई राज्यले संरक्षण गर्नका साथै हिंसा गर्नेमाथि कानूनी कार्यवाही हुने भएकाले सचेत रहनुपर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली युद्धक विमानहरूले सिरियाको राजधानी दमास्कस सहित महत्वपूर्ण सेह क्षेत्रमा आक्रमण गरेका छन्। राष्ट्रपति बसर अल असदको दशकौं लामो शासन अन्त्य भए यता 310 भन्दा बढ़ी आक्रमण भएको समाचारमा जनाइएको छ। यसैबीच सिरियाको कामचलाउ सरकारको प्रधानमन्त्रीमा मोहम्मद अल बसीर सन् 2025 मार्च 1 सम्मका लागि नियुक्त हुनुभएको छ। जापान सरकारले सन् 2040 सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ। योजनाले सन् 2040 सम्ममा कुल विद्युत उत्पादनको 40-50% नवीकरणीय ऊर्जाको योगदान दिने प्रस्ताव गरेको थियो, जसले थर्मल पावरलाई उछिनेर 30-40% योगदान पुर्याउनेछ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग परिसंघले नेपालको आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरेको छ। विभिन्न 11 देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक कूटनीतिमा केन्द्रित भएर गरेको छलफलमा परिसंघले त्यस्तो सुझाव दिएको हो। छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभयो। नेपालमा लगानीकर्ताहरूलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवर्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनु पर्ने र विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिनु पर्ने अध्यक्ष अग्रवालले जोड़ दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
कप्तान रोहित कुमार पौडेलको अलराउण्डर प्रदर्शन प्रेरित लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ। जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आफ्नो पाँचौं खेलमा पहिलो जित हासिल गरेको हो। लुम्बिनी लायन्सले चितवन डाइनोजलाई 33 रनले हराए। लुम्बिनीले दिएको 167 रनको लक्ष्य पछ्याएको चितवनले विश्व ओभरमा 8 विकेट गुमाएर 134 रन मात्रै बनाउन सक्यो। चितवनका लागि ब्याटिङतर्फ लुक भेन्केन्स्टाइलले सर्वाधिक 31 रन बनाए। कप्तान कुशल मल्ल 20 रनमा आउट भए। रवि बोपारले 12 रन बनाउँदा सन्तोष कार्कीले 10 रन बनाए। यता बलिङतर्फ लुम्बिनीका लागि रोहितले 4 विकेट हात पारे। रामन साइन्स 2 र अभिषेक गौतम र सात बिन जफरले 1 विकेट हात पारे। यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 167 रन बनाएको थियो। लुम्बिनीका लागि रोहितले 80 रनको अर्धशतकीय पारी खेले। त्यस्तै सात बिनले 52 रनको अर्धशतकीय पारी खेले। त्यसअघि अर्जुन साउथ 15 रनमा आउट हुँदा टोम मेरिकले 10 रन बनाए। यता चितवनका लागि बलिङतर्फ रिजन ढकाल 3, कुशल मल्ल र रञ्जित कुमारले समान 1-1 विकेट लिए। यो जितसँगै 5 खेलबाट लुम्बिनीले पहिलो अङ्क जोडेको छ। यता पराजित चितवन भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। उसले 5 खेलबाट 3 जित 2 हार सहित 6 अङ्क रहेको छ। अर्को खेलमा गुलशन झा र सर्विक बाल्टनले शानदार ब्याटिङ गर्दै कर्णाली याक्सलाई तेस्रो जित दिलाएका छन्। कर्णालीले पोखरा एडभेन्चरलाई 7 विकेटले पराजित गरेको।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एण्ड रोड बीआरआई कोअपरेशन फ्रेमवर्क परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक फ्रेमवर्क अन्तर्गत 10 परियोजना समावेश। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न। इजरायली युद्धक विमानहरूद्वारा सिरियाको राजधानी दमास्कस सहित महत्वपूर्ण सेवा क्षेत्रमा आक्रमण। र एनपीएल क्रिकेटमा कर्णाली एक्सद्वारा पोखरा एभेन्जर्स 7 विकेटले पराजित चितवन राइनोजमाथि लुम्बिनी लायन्सको 33 रनको जित। हवस्त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।